السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں اسور امام جبکہ انجینئر ہیں جسٹن تھویٹس۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، پاکستان کے اندر آسیہ بی بی کی رہائی اور اس کے بعد سوشل میڈیا کے اوپر کیا اثر آئیں، پاکستان کے دفتر خارجہ کا بیان کہ وہ اب بھی آزاد شہری کی حیثیت سے پاکستان میں موجود ہیں، اس پہ ہم گفتگو کریں گے۔ پروگرام کا جو ہمارا دوسرا حصہ ہے وہ ماسکو مذاکرات سے متعلق ہیں جو آف کورس روس کی میزبانی میں ہو رہے ہیں، اور امریکہ طالبان پہلی بار اس کثیر ملکی کانفرنس میں ایک ساتھ شریک ہیں، ایک ٹیبل کے اوپر موجود ہوں گے۔ پروگرام کے تیسرے حصے میں گفتگو ہم کریں گے ڈاکٹر عافیہ صدیقی جو امریکہ کے اندر ایک طویل جیل کاٹ رہی ہیں، اس کے بارے میں دعویٰ یہ کیا جا رہا ہے کہ ان کے معاملے پہ پیش رفت ہوئی ہے اور پاکستان کا دفتر خارجہ اس پہ گفتگو کر رہا ہے، اس کا انالیسز ہوگا۔ اور آخری حصے میں ہم بات کریں گے کیلیفورنیا شوٹنگ کی جس میں حملہ آور سمیت کم از کم 12 افراد اس میں ہلاک ہو گئے ہیں۔ چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ پاکستان کی حکومت ایک بار پھر یہ باور کرا رہی ہے کہ آسیہ بی بی جیل سے رہا ہونے کے بعد بیرون ملک روانہ نہیں ہوئی ہیں، جتنی بھی اطلاعات ہیں میڈیا کے اندر وہ بے بنیاد ہیں۔ پاکستان کے وزیر اطلاعات نے بھی کنڈیم کیا اس طرح کی میڈیا انفارمیشنز کو، اور پاکستان کے وزیر خارجہ نے بھی یہ کہا کہ ان کے بیسٹ نالج کے مطابق ابھی تک وہ پاکستان میں ہیں، لیکن سوشل میڈیا کے اوپر باقاعدہ تواتر سے یہ چیز سامنے آ رہی ہے۔ لوگوں کا دعویٰ ہے کہ وہ ملک سے باہر جا چکی ہیں اپنے خاندان کے ہمراہ، اور ان کا یہ خیال ہے کہ وہ ملک سے باہر جا چکی ہیں۔ دوسری جانب انٹرنیشنلی بھی یہ دیکھا گیا ہے کہ یورپی پارلیمنٹ، اس کے جو پریزیڈنٹ ہیں اینٹونیو تجانی، انہوں نے بھی ٹویٹ کیا ہے۔ اپنے ٹویٹ میں انہوں نے ایک تو ویلکم کیا ان کی رہائی کو، اور اس کے بعد انہوں نے کہا کہ ہم پاکستانی حکومت کے شکر گزار ہیں۔ وہ یہ کہتے ہیں کہ ہم ان کے پورے خاندان سے یورپی پارلیمنٹ کے اندر ملنے کے لیے منتظر ہیں۔ سو کافی اسپیکولیشنز ہیں، اس کے باوجود کہ حکومت باضابطہ طور پہ اس کی تردید کر رہی ہے، لیکن یہ سلسلہ جاری ہے۔ ہمارے ساتھ ہیں عاصم رانا صاحب، وہ ہمیں کچھ اپ ڈیٹ دیں گے۔ ہم کوشش کریں گے کہ بی بی سی کے کورسپونڈنٹ بھی ہمارے ساتھ ہوں، لیکن ان کی بیٹری ختم ہو گئی ہے، جن کا بھی یہ دعویٰ ہے، اور وہ وسوخ سے کہتے ہیں کہ وہ ملک میں نہیں ہیں، باوجود اس کے کہ پاکستان کے وزیر خارجہ بھی کہہ رہے ہیں کہ وہ ملک کے اندر ہیں اور وزیر داخلہ بھی کہہ رہی ہیں۔ اور طاہرہ عبداللہ صاحب ہمارے ساتھ ہیں، ممتاز سرگرم کارکن ہیں انسانی حقوق کی، اور جوزف فرانسس صاحب نے بھی جوائن کیا ہے، سینٹر فار لیگل ایڈ اسسٹنس اینڈ سیٹلمنٹ، اس کے ہیڈ ہیں، اور آسیہ بی بی کیس کے اندر ان کی بھرپور کردار اور معاونت رہا ہے۔ عاصم بہت شکریہ آپ کا، ہمیں تازہ ترین بتائیے گا، یہ جو کنٹراڈکٹنگ رپورٹس ہیں سوشل میڈیا کے اوپر اور کنونشنل میڈیا کے اوپر، کیا چیزیں اس وقت گراؤنڈ پہ نظر آ رہی ہیں؟ عاصم رانا صاحب جی، عاصم رانا کی بیل جا رہی ہے۔ ہمارے ساتھ طاہرہ عبداللہ صاحبہ ہیں، اور میں چاہ رہا تھا کہ پہلے کچھ اپ ڈیٹ آ جاتی ہیں اور اس کے بعد پھر ہم انالیسس پہ بات کرتے ہیں۔ عاصم ہمارے ساتھ ہیں جی، عاصم بہت شکریہ آپ کا۔ ہم بتا رہے ہیں کہ ابھی بھی کچھ جرنلسٹ کا یہ دعویٰ ہے کہ آسیہ بی بی ملک سے باہر چلی گئی ہیں، باوجود ہے کہ پاکستان کے وزیر داخلہ، وزیر خارجہ، پاکستان کا دفتر خارجہ یہ کہہ رہے ہیں کہ وہ ملک کے اندر موجود ہیں۔ ویسے تو یہ ثانوی باتیں ہیں، لیکن آف کورس چونکہ اس کا تعلق سیکیورٹی سے ہے، لیکن اس کا تعلق اسٹیٹ کی رٹ سے بھی ہے، تو اس لیے یہ پوچھنا ضرور بنتا ہے اور لوگوں کی کیوریوسٹی ہے۔ سو کیا اپ ڈیٹس ہیں آپ کے پاس آسیہ بی بی سے متعلق؟
جی اسد، اس حوالے سے جو اب تک جو آخری تفصیلات ہیں وہ یہاں پر، جو جیسا کہ آپ نے خود کہا کہ اس حوالے سے تمام کے تمام لوگ جو سرکاری ادارے ہیں وہ اس حوالے سے کہہ رہے ہیں کہ وہ آسیہ بی بی اس وقت پاکستان میں ہی ہے۔ جو ہماری اطلاعات ہیں جس کے مطابق وہ ان کو آج جب اسلام آباد شفٹ کیا گیا تو اسلام آباد میں ان کو نامعلوم مقام پر رکھا، اگرچہ اس حوالے سے کچھ اطلاعات آئیں کہ ان کو ڈپلومیٹک انکلیو کے ایریا میں کسی سفارت خانے کے ساتھ رکھا گیا ہے، لیکن اس کی تصدیق جو ہے نہ کسی سفارت خانے نے کی، اور سیکیورٹی وجوہات کی بنا پر پاکستانی جو حکام ہیں وہ بھی اس حوالے سے کوئی بھی تفصیل دینے سے انکار کر رہے ہیں۔ تو موجودہ جو صورتحال ہے اس کے مطابق یہی ہے، یہ بات کنفرم ہے اب تک کہ آسیہ بی بی ابھی پاکستان میں ہی ہے۔ پاکستانی حکام کا اس حوالے سے کہنا ہے کہ ابھی جو ہے ان کو اسلام آباد میں رکھا گیا ہے، کیونکہ ایک تو جو سب سے امپورٹنٹ چیز تھی وہ یہ تھی کہ کل جمعہ کا دن تھا، اگر ان کی روانگی کی جو اصلاحات ہیں اگر وہ روانہ ہو ان کو آج ہی کر دیا جاتا تو اس حوالے سے ان کو تھا کہ ریئیکشن جو ہے وہ بہت زیادہ آنا ہے، تو ان کو ہو سکتا ہے کہ اگلے ہفتے کے آغاز میں یا اس ویکینڈ کے بعد جو ہے وہاں پر ان کو جو ہے روانہ کیا جائے، لیکن ابھی تک پاکستانی حکام سیکیورٹی وجوہات کی بنا پر کوئی بھی اس حوالے سے تفصیل دینے سے انکار کر رہے ہیں، اور ان کا کہنا ہے کہ آسیہ بی بی اس وقت اسلام آباد کے اندر۔
لیکن ان کی ملک سے روانگی کیا کسی طرح سے قانونی اعتبار سے مشروط ہے سپریم کورٹ میں جو ریویو پٹیشن ہے اس سے؟
نہیں اسد, اس حوالے سے ریویو پٹیشن جو ہے وہ کیونکہ ابھی تک لگی ہی نہیں اس کا کچھ بھی, صرف اس سے وہاں پر ایک ریویو پٹیشن دائر کی گئی ہے, عدالتی احکامات اس حوالے سے کچھ بھی نہیں ہے. آسیہ اس وقت جو ہے وہ بالکل ایک آزاد شہری ہیں, ان کے بیرون ملک جانے کے اوپر کوئی پابندی نہیں ہے, نہ تو ان کا نام ای سی ایل میں ہے, نہ ان کا اس حوالے سے کسی بھی جو ہے ان کا کسی قانونی کیس میں وہ مطلوب ہیں, لہٰذا ان کو جو ہے وہ اگر باہر بیرون ملک جانا چاہیں تو قانونی طور پر ان پر کوئی قدغن نہیں ہے.
آسم, آخری سوال, آپ نے کہا کہ جمعے کی نماز کے مد نظر رکھتے ہوئے غالباً یہ خیال کیا جا رہا ہے کہ اگر وہ گئی بھی ہیں تو اس کو اناؤنس نہ کیا جائے, اس کے بعد بھیجا جائے. میرا سوال یہ ہے کہ یہ حالیہ دھرنے اور لیکن اس کے بعد جو پکڑ دھکڑ, اور پاکستان کے اسٹیٹ منسٹر فار انٹیریئر اور وزیر اعظم جس طرح سے کہتے ہیں کہ اسٹیٹ کی رٹ بحال ہوگی, لوگوں کو پکڑا جا رہا ہے جو بلوائی تھے جنہوں نے اٹیک کیا لوگوں کے اوپر, کیا اس کے بعد بھی سخت رد عمل مساجد سے آ سکتا ہے؟ کیونکہ ہو سکتا ہے سپریم کورٹ اپنے ریویو پٹیشن میں, جیسا کہ عام طور پہ ہوتا ہے کہ اس کا فیصلہ برقرار رہتا ہے, سو ریویو پٹیشن میں بھی اگر آسیہ بی بی کو ریلیف ملتا ہے, سو کیا جواز ہوگا اس طرح کے مظاہروں کا, یا ریاست کم از کم اس بار ان کو کنٹرول کرنے کے لیے تیار نظر آتی ہے؟
ریاست جو ہے وہاں پر پہلے بھی ان کے جو ان کے صرف بیانات کی حد تک, میں کہوں گا کہ ان کے بیانات کی حد تک تو وہ بہت زیادہ تیار نظر آ رہے تھے, لیکن عملی طور پر جو اقدامات تھے کہ اسٹیٹ جو ہے وہاں پر ان کے اتنے سخت بیانات, جیسے آرمی چیف کے خلاف یا ججز کو قتل کرنے کے فتووں کے بعد بھی ان کے ساتھ جو تھا ریاست نے جس طرح سے رویہ ہونا چاہیے تھا اس طرح سے نہیں تھا. تو ابھی جو ہے وہ حکومت جو ہے وہ تمام تر صورتحال میں اس میں یہ کوشش کر رہی ہے کہ یہ معاملہ کسی طرح سیٹل ڈاؤن ہو, ٹھنڈا ہو, اس کے بعد ہی جو ہے وہ کیا جائے. اور اسی وجہ سے آج کہا جا رہا ہے کہ نماز جمعہ کے بعد ان کو جو انٹیلیجنس رپورٹ تھی وہ یہ کہا جا رہا تھا کہ اگر آج آسیہ بی بی کے باہر جانے کا, بیرون ملک جانے کے حوالے سے اگر وہ فوری طور پہ چلی جاتی ہیں تو کل نماز جمعہ کے بعد اجتماعات ہوتے ہیں, اس لیے جو ہے بڑے پیمانے پر ریئیکشن آنے کا امکان ہے, کیونکہ اس میں آپ کسی کو نماز پڑھنے سے تو نہیں روک سکتے, اور مساجد جو ہے وہ عام طور پر اس کام کے لیے اکثر استعمال کی جاتی رہی ہیں ماضی میں, تو ان کو یہ شک تھا کہ یہاں پر لا اینڈ آرڈر کی سچویشن دوبارہ پیدا ہو سکتی ہے, لیکن ابھی جو صورتحال ہے اس میں کوشش اس حوالے سے ولنگنیس تو اپنی شو کر رہے ہیں, اگر مختلف افراد کو گرفتار کیا گیا ہے, لیکن یہ وہ بتایا جا رہا ہے کہ جو ہنگاموں میں ملوث افراد تھے, لیکن ابھی تک اس حوالے سے جو حکومت کی جو رٹ ہے وہ مکمل طور پر بحال نظر نہیں آتی.
جی بہت شکریہ عاصم علی رانا, آپ نے ہمیں اپ ڈیٹ کیا, آپ ہمارے ساتھ موجود رہے, آپ کا بہت شکریہ. جوزف فرانسس ہمارے ساتھ ہیں اور طاہرہ عبداللہ صاحب نے ابھی ہمیں جوائن کیا ہے, دونوں کا تفصیلی تعارف آپ سے کرا چکے. جوزف صاحب بہت شکریہ آپ کا, آپ کے ادارے نے سینٹر فار لیگل ایڈ اسسٹنس اینڈ سیٹلمنٹ کافی معاونت کی اس میں اور پورا آپ نے فائٹ کیا ہے. یہ کیس خاص طور پہ آپ ذرا ہم انالیسس کی جانب آتے ہیں, کتنا سگنیفیکنٹ ہے, لینڈ مارک کی حیثیت رکھتا ہے اس سینس میں کہ یہ ایک فرد ایک شخص کی زندگی کا مسئلہ نہیں ہے, اس کے خلاف ایک پورا جو مائنڈ سیٹ ہے اس کو دھچکا بظاہر پہنچا ہے, سو اس کے کیا فٹ پرنٹس ہو سکتے ہیں فیوچر کے لیے بھی پاکستان کے اندر؟
فیوچر میں بھی اس کے سچویشن وہی ہے جو اس وقت بنی ہوئی ہے, ہم نے کوشش کر رہے ہیں کہ حکومت پہ پریشرائز کیا ہے کہ اس میں امینڈمنٹ لائیں تاکہ اس کا جو بے گناہ لوگوں کو سزائیں دی جا رہی ہیں, بے گناہ لوگوں کو مارا جا رہا ہے, اس کو کنٹرول کیا جا سکے کہ یہ لا مس یوز ہو رہا ہے. ہماری سجیشن یہ ہے کہ ملزم اور مدعی دونوں کو پولیس کسٹڈی میں دیا جائے اور ٹرائل کیا جائے, اور اگر ٹرائل میں مدعی ثابت نہیں کرتا تو وہ سزا جو ہے مدعی کو دی جائے تاکہ اندر کسی کو جرت نہ ہو جھوٹا پرچہ کرانے میں.
صحیح آپ کا یہ خیال ہے. اس کیس میں آٹھ سال آسیہ بی بی جو ہیں وہ جیل میں رہی ہیں, اس کی تو کوئی کمپنسیشن, دس سال آلموسٹ, کوئی کمپنسیشن اس وقت کی ہو نہیں سکتی. ان کے بچوں نے جس طرح سے وہ وقت گزارا ہوگا تھریٹس کے اندر, سائیکولوجیکل پریشرز کے اندر, اپنی لائف تھریٹس کے اندر, اس کا بھی کوئی مداوع نہیں ہو سکتا ہے. لیکن اب یہ جو دس سال آخر میں ظاہر ہے وہ سپریم کورٹ میں بے گناہ ثابت ہوئی ہیں, تبھی رہائی ہوئی ہے, اس کا کیسے مداوع ہو, کیسے ہو سکتا ہے کوئی؟
اس کا مداوہ دیکھیں یہ تو حکومتوں کا کام ہے. آپ کو یاد ہوگا 95 میں سلامت وسیع کیس میں جسٹس خورشید اور جسٹس عارف اقبال بٹی نے اپنے نوٹ میں لکھا تھا کہ مدعی کے خلاف کاروائی کی جائے, ٹھیک ہے
جی,
لیکن بدقسمتی سے وہ کاروائی نہیں ہو سکتی. اور کوئی بھی اس کیس میں بلسمی کیس میں سپوز اگر مجھ پہ الزام لا لیا اور میں جو سچا ثابت ہو جاؤں تو میری بھی ضرورت نہیں ہوگی, جان چھڑانے والی لوگ کوشش کرتے ہیں, اور بلسمی کا جب کسی پہ چارج لگتا ہے تو وہ سروائز نہیں کر سکتا پاکستان میں, اس کے لیے بہت مشکل ہے.
جی طاہرہ عبداللہ صاحب آپ کے بھی ممنون ہیں.
آج کل یہ مشین بنی ہوئی ہے کہ لوگوں کو زبردستی مسلمان کرنا, اگر وہ نہیں کرتے تو ان کو بلسمی کی تھریٹ دیا جاتا ہے.
جی جوزف صاحب ہمارے ساتھ رہیے گا, طاہر عبداللہ صاحب سے بات کرتے ہیں. طاہر صاحب ابھی ممنون ہے آپ کے بھی. ہم آسیہ بی بی کیس میں ان کے رہائی سے متعلق تو خیر کنٹروورسیز, آئی مین ان کی ملک سے باہر جانے سے متعلق کنٹروورسیز اور قیاس آرائیوں کا سلسلہ جاری ہے, لیکن جنرلی یہ کتنا لینڈ مارک ڈیسیجن ہے, اور اس کے بعد اسٹیٹ کو کس طرح سے اپنی رٹ قائم کرنے کی ضرورت ہے. احتجاج سب کا حق ہو سکتا ہے, لیکن وہ احتجاج بلووں میں تبدیل نہ ہو اور کسی دوسرے کے جینے کے حق کو نہ چھینتا ہو.
بہت شکریہ. السلام علیکم سب کو میری طرف سے, اور میں وضاحت کر دوں کہ میں کسی ادارے کے ساتھ منسلک نہیں ہوں, میں اپنی ذاتی حیثیت میں بات کرتی ہوں. سب سے پہلے تو میں تمام تینوں معزز ججز سپریم کورٹ کے جنہوں نے تمام کا تمام جتنا ثبوت تھا, جتنا ریکارڈ موجود تھا, ڈسٹرکٹ اینڈ سیشنز کورٹس, اینٹی ٹیررسٹ کورٹ, لاہور ہائی کورٹ اور پھر سپریم کورٹ میں جو ثبوت پیش کیا گیا, جو دستاویزات پیش کی گئیں, سال ہر سال کیس چلا, گھنٹوں بحث ہوئی سپریم کورٹ کے اندر بھی, جو اپیل تھی آسیہ بی بی کی, اس کے بعد جو فیصلہ سنایا, میں سمجھتی ہوں قابل تحسین ہے, قابل تعریف ہے اور پڑھنے کے قابل ہے. سب سے بڑی بات یہ کہ وہ لوگ جو کہ اس کی آج مخالفت کر رہے ہیں, میں چیلنج کرتی ہوں کہ ان میں سے ایک دو یا تین سے زیادہ ان ہزاروں نے نہیں پڑھا.
صحیح.
کیونکہ اس فیصلے کے اندر قرآن کا حوالہ دیا گیا ہے, حدیث کا حوالہ دیا گیا ہے, شریعہ کا حوالہ دیا گیا ہے, فقہ کا حوالہ دیا گیا ہے اور اسلامی تاریخ کے واقعات کا حوالہ دیا گیا ہے. لہٰذا جنہوں نے پڑھا ہی نہیں وہ مخالفت کر رہے ہیں ایک ایسی چیز کا جس کے بارے میں ان کو علم ہی نہیں ہے کہ ہے کیا چیز جس کی میں مخالفت کر رہا ہوں. تو یہ ہمارے ملک میں بہت بڑا ایک المیہ ہے کہ ایک بھیڑ چال نکل چلتی ہے, بس کسی نے کوئی افواہ پھیلا دی اور اس کے بعد سب کے سب سڑکوں پہ نکل آؤ, ٹائر جلا دو, گاڑیاں توڑ دو, جلا دو, گھراؤ جلاؤ, سب کچھ دھمکیاں ریاست کی عملداری اور رٹ کے خلاف. میں سمجھتی ہوں پچھلے سال نومبر میں فیض آباد پر تقریباً ایک مہینہ تین ہفتے کا جو دھرنا ہوا اسی پارٹی نے کیا, اور اس سال اسلام آباد اور لاہور اور مختلف شہروں میں ایک ایسی پارٹی جس کے مذہبی ہونے کا تو خدا فیصلہ کرے گا, کیونکہ کسی کے دلوں میں تو صرف خدا ہی جھانک کے دیکھ سکتا ہے, لیکن ان کا سیاسی ہونا, میں سمجھتی ہوں کہ الیکشن کمیشن آف پاکستان کے اوپر ایک بہت بڑا سوالیہ نشان کھڑا ہو گیا ہے اور اس پر بھی پارلیمان کو نظر ثانی کرنی چاہیے, خاص طور پر اسٹینڈنگ کمیٹیز کو.
صحیح. اچھا
یہ تو ایک بات ہے. دوسری بات جو میں کہنا چاہتی ہوں وہ یہ ہے کہ قائد اعظم کی تقریر 11 اگست 1947 سے لے کے آج تک یہ ہمارا ایک بہت بڑا شرمناک باب ہے پاکستان کی پوری 71 برس کی تاریخ میں, کہ ہماری مذہبی اقلیتیں تعداد میں کم ہوتی چلی جا رہی ہیں. کہاں 33% تھی جو کہ سفید سٹرائپ جو کہ ہمارے جھنڈے میں ہے, سفید حصہ, وہ 33% حصہ تھا, کہاں آج 10% سے کم. یہ بھی ایک بہت کنٹیسٹڈ فگر ہے, پتہ ہی نہیں, متنازع ایک اعداد و شمار ہے کہ 3% ہے, 5% ہے, 7% ہے, 10% ہے یا 13% ہے. تو جو بھی اعداد و شمار ہیں, ہم انتہائی اور مکمل طور پر ناکام ہو چکے ہیں تحفظ فراہم کرنا, چاہے وہ جبری طور پر کنورشن ہو اسلام سے, چاہے بچیوں کو مسیحی اور ہندو بچیوں کو اغوا کر کے
زبردستی شادی میں
کنورٹ کر کے ان کی جبری شادیاں کروا دی جاتی ہیں, چاہے پورے کے پورے گاؤں جلا دیے جاتے ہیں, شانتی نگر ہو, گوجرا ہو, یوہن آباد ہو, سینٹ جوزف کالونی ہو, کچھ بھی ہو, ہم کہاں ہیں, کہاں کھڑے ہیں اپنے آپ کو. ہم اسلامی جمہوریہ, یہ میں لفظ اسلامی واوین میں آج ڈالنا چاہتی ہوں اور پوچھتی ہوں سوال کہ کیا اسلامی جمہوریہ میں یہ اثر کیا جاتا ہے اپنے اپنے لوگوں کے ساتھ, اپنے ہی باشندوں کے ساتھ, اپنے ہی بہن بھائیوں کے ساتھ.
صحیح. اور اس کے ایک کنٹراسٹ کے طور پہ میں نے کل بھی ایک اشارتاً ذکر کیا تھا کہ دو مسلمان خواتین جو کرٹک ہیں حکومت کی, वो कांग्रेस का हिस्सा बन गई हैं और वो उनमें से एक यहाँ पे अमेरिका के अंदर एक पनाह गुजी के तौर पे कुछ साल पहले पहुंची थी और अब वो कांग्रेस के अंदर सोमालियन खातून जो है ना, तो ये बताइएगा ताहिरा साहिबा, तो फिर करना अभी मुल्क से बाहर भेजना आसिया का अगर अपील होती है और ज़ाहिर खानदान भी जाना चाहता है वो अपने आप को महफूज नहीं समझता, शायद वाइस भी यही हो, लेकिन रियासत जो कहती है कि हम अपनी रिट कायम करेंगे, सो रिट का फिर एक तकाजा तो यह है कि सिक्योरिटी दे के भी दिखाई जाती है, कम से कम पेशकश की जाती है कि अगर वो खानदान नहीं जाना चाहता सो हम एश्योर करते हैं कि वो इस मुल्क में रहेंगे।
बहुत एहतराम के साथ लेकिन बगैर माजरत के साथ प्लीज ये बात बहुत बाशकाफ अल्फाज में बा आवाज बुलंद कहनी, सुननी और समझनी बहुत जरूरी है कि वो रियासतें जिनकी हुकूमत वक्त बुजदिल हो और खौफजदा हो वो रियासत की अमलदारी कायम नहीं कर सकती, और जहां जिस मुल्क में जिस रियासत में ट्राइकोटोमी ऑफ पावर यानी इख्तियारात की जो अलहदगी होती है, सेपरेशन ऑफ पावर जिसको कहते हैं, वहां पर सिर्फ और सिर्फ अदलिया के ऊपर पूरा का पूरा बोझ डाल दिया जाए बहादुराना दलेराना फैसले करने का, ये कहां का इंसाफ है? कहां गई इंतजामिया? कहां गया पार्लियामान? कहां गई अफवाज पाकिस्तान? क्या उनके ऊपर थ्रेट्स नहीं आए? उनके ऊपर बहुत शदीद किस्म के हर किस्म के थ्रेट्स नहीं डाले गए? क्या वो खतरे में नहीं है? क्यों नहीं वो अपनी अमलदारी काम करते? क्यों नहीं तमाम सुतून जो रियासत के हैं वो मिलकर क्यों नहीं चलते? इंतजामिया फेल हो गई, पुलिस तो हमें नजर ही नहीं आई 31 अक्टूबर के बाद, कहाँ चली गई लाखों पुलिस जिनपे अरबों खरबों
जाहिर है, और ये SOPs पहले से तय होते हैं। मैं आता हूँ फिर वापस आपके पास और मैं ये जरूर जानना चाहूंगा कि पिछले कुछ बरसों के अंदर खासतौर पर इस तरह के मुकदमात के अंदर जो रिएक्शन खासतौर पर रियासत के इदारों या लीडरशिप की तरफ से आया है उसमें और आज में कोई फर्क है भी या नहीं है? जोसेफ साहब आप हमें ये बताइएगा कि आपने एक बात तो ये की है कि इसका असल हल तो ये है कि जो इहानत मजहब से मुतालिक कवानीन है उनको बेहतर बनाया जाए, मैं तरमीम का लफ्ज जानबूझ के इस्तेमाल नहीं कर रहा, जाहिर ये सोल्यूशन है। सो आपको ये अब लगता है तवक्को है कि चूंकि एक मोमेंटम बना है, ताहिर अब्दुल्ला जैसे बात कर रही हैं, पाकिस्तान की जो रोशन ख्याल सिविल सोसाइटी है उसने बहुत खुल के इसके ऊपर इजहार ख्याल किया है, ये भी पहले माजरत खाना रवैया होता था उसे, वहां पे भी बड़ी एक दूसरा नुक्ता नजर भी बड़े जानदार तरीके से सामने आया है। सो अब आपको कुछ तवक्को है कि पार्लियामेंट इसके ऊपर कुछ नोटिस लेगी या इसमें प्रोसीड करेगी आगे?
बात यह सर कि जी सिविल सोसाइटी तो बहुत अच्छा रोल अदा कर रही है, लेकिन पार्लियामेंट का भी हम कुछ नहीं कहते, अपोजिशन जो है जिसमें नून लीग और पीपल्स पार्टी है वो हुकूमत को गिराने के लिए उनको सपोर्ट नहीं करेंगे, क्योंकि अपोजिशन का मेन मकसद यह है कि हुकूमत को डाउन किया जाए, क्योंकि इस बार मौलाना फजल रहमान टाइप जैसे लोग असेंबलियों से बाहर हैं और वो ऐसा मौका ढूंढते हैं कि पाकिस्तान के अंदर इंतशार पैदा हो और वो अपने सियासी मकासद हासिल कर सके। पाकिस्तान के अंदर इस वक्त तमाम मिनोरिटी इंक्लूडिंग हिंदू कम्युनिटी और क्रिश्चियन कम्युनिटी अनसेफ है, इनके पास पाकिस्तान में सर्वाइव करना बहुत मुश्किल है। जो सिचुएशन पैदा की गई है आप जानते हैं कि सिटिंग प्राइम मिनिस्टर ने भी तालिबान को सपोर्ट किया और मौलाना समीउल हक को बहुत सारा फंड दिया था पिछले चंद जो इनका सरहद में KPK में हुकूमत आई है, तो मौलाना समीउल हक को बहुत बड़ी रकम दी थी ताकि वो तालिबान के साथ रابطे करे और उनको उनको बेहतर उनके दफ्तर को बनाए। तो मैं नहीं समझता कि प्रेजेंट गवर्नमेंट जो है प्रेजेंट गवर्नमेंट इस वक्त फंस गई है कि इंटरनेशनल प्रेशर है और वो इस प्रेशर से निकलना चाहते हैं लेकिन वो माइनॉरिटी के साथ राजी नहीं है।
ठीक है, लेकिन मैं सिर्फ गवर्नमेंट का वर्जन दे दूं, आपने ये कहा कि उनको पैसे दिए गए कि तालिबान के साथ रابطे रख सके,
गवर्नमेंट चाहती है माइनॉरिटी के ऊपर अपनी हुकूमत करती है, हमारे तमाम इशू पॉलिटिकल सियासी इश्यूज है जिनको दबाया जाता है माइनॉरिटी को, जैसे तारा ने बताया कि हमारी आबादी दिन ब दिन कम करके तारा के पास वो लफ्ज वो चीजें नहीं है, अब हमारी जो 1947 में हमारी पॉपुलेशन थी वो 23% थी, अब हमारी जो पॉपुलेशन है वो 0.5 पे आ गई है, तो आप अंदाजा कर ले कि हुकूमत का रवैया क्या हमारे पास।
लेकिन मैं सिर्फ आप दूसरी तरफ का एक वर्जन देना चाह रहा हूँ जोसेफ, جی جیسے آپ نے یہ کہا نا کہ مولانا سمیع الحق صاحب کو پیسے دیے گئے کہ وہ طالبان سے رابطے کر سکے, یہ آپ کا ورژن ہے. گورنمنٹ یہ کہتی ہے, عمران خان خود یہ کہتے ہیں کہ وہ نیشنل ایکشن پلان کے تحت جو بنیادی طور پہ مدارس کو مین سٹریم کرنے کی ایک نیشنل اپروچ ہے وہ اس کا حصہ تھا, جس کے بدلے میں مدارس اپنے دروازے کھولیں گے, رجسٹریشن کرائیں گے, پلس اس کے اندر نصاب میں تبدیلیاں لائیں گے. سو یہ ان کا ورژن ہے, میں نے دے دیا. طاہرہ عبداللہ صاحبہ, اب ذرا وہی سوال جو میں پہلے آپ کے پاس چھوڑ گیا تھا اسی کے اوپر ہم وائنڈ اپ کریں گے. کچھ فرق آپ کو نظر آیا, کیونکہ بقول ڈاکٹر مہدی حسن صاحب کے کہ ریاست کا رویہ ہمیشہ معذرت خواہانہ رہا ہے, لیکن وہ یہ سمجھتے ہیں کہ اس بار جس کلیئرٹی کے ساتھ کم از کم یہ کہا گیا کہ ہم ان کو مقدمات بھی قائم کریں گے اور یہ کہ کسی کو اس کی اجازت نہیں دیں گے, پرائم منسٹر نے قوم سے خطاب میں ون پوائنٹ ایجنڈے کے اوپر فوکس کیا اس فیصلے کے بعد, کچھ فرق نظر آیا آپ کو رویوں میں کم از کم؟
یہ جو لفظ آپ نے فرمایا کریں گے, ہم رویہ سخت رکھیں گے, ہم ریاست کی رٹ قائم کریں گے, 71 برس گزر گئے اور ہم ابھی تک مستقبل کے سیرے میں گفتگو کر رہے ہیں. ہمارا حال کیا ہے, ہمارا ماضی کیا ہے, ہمارا ٹریک ریکارڈ کیا ہے, کریں گے میں نہیں سننا چاہتی, میرے کان پک چکے ہیں. برائے مہربانی اب ہمیں مطالبات کرنے ہیں کہ حکومت وقت اور ریاست کے تمام ستون یہ کریں, یہ مطالبات ہیں. مثلاً قرآن کی جو ٹیچنگ ہے, جو پڑھایا جاتا ہے اسلامیات اور دینیات کی کلاسوں میں مسلمان بچوں اور بچیوں کو حکومت کے سکولوں میں, گورنمنٹ سکولوں میں, وہ عربی میں پڑھایا جاتا ہے. ہم چاہیں گے کہ اس کو اردو اور تمام علاقائی زبانوں میں, پشتوں میں اور بلوچی میں اور براہوی میں اور سندھی میں اور سرائکی میں اور پنجابی میں اور اردو میں پڑھایا جائے, تاکہ پتہ چلے کہ بلاسفیمی کے بارے میں قرآن ہمیں کیا درس دیتا ہے, خدا نے اپنے رسول پیس بی اپون ہم کے بارے میں کیا فرمایا ہے قرآن میں, اور لائف آف دا پروفیٹ پیس بی اپون ہم سے کیا ہمیں سبق سیکھنا ہے بلاسفیمی کے بارے میں, اور جو قوانین ہیں وہ انسان کے بنائے ہوئے قوانین ہیں یا قرآن سے اخذ کیے گئے قوانین ہیں, یہ بھی ہمیں اپنے بچوں کو اور بچیوں کو سکولوں میں سکھانا ہے. اس کے علاوہ آپ نے, مجھے خوشی ہوئی اور آپ کو خراج تحسین میں پیش کرتی ہوں کہ آپ نے لفظ ترمیم نہیں استعمال کیا. مجھے معلوم ہے کہ آپ نے کیوں نہیں استعمال کیا, اور بہت صحیح کیا حفظ ما تقدم کے طور پر کے تحت. لیکن ہم دیکھیے اس وقت ترمیم کی بات نہیں کر رہے, ریپیل کی بات نہیں کر رہے, ہم یہ کہہ رہے ہیں کہ اگر ایک فوجی جرنیل جنرل پرویز مشرف, جو کہ جنہوں نے قابض ہوئے تھے کوڈیٹا کے تحت اکتوبر 1999 میں ایک جمہوری طور پر منتخب حکومت سے, نواز شریف صاحب کی حکومت کا تختہ الٹایا تھا, تو وہ ان نقش قدم پر چل رہے تھے جو کہ جنرل ضیاء الحق نے 1977 میں پرائم منسٹر ذوالفقار علی بھٹو شہید کا تختہ الٹایا تھا. تو کیا ہم لوگ کوئی سبق نہیں سیکھے؟ آپ کو معلوم ہے کہ جنرل پرویز مشرف نے اپریل 2000 میں ایک کانفرنس بلائی تھی انسانی حقوق پر, جس میں انہوں نے اعلان کیا تھا اس کانفرنس کی اختتام پر کہ میں اس بلاسفیمی لا کا, جو کہ ایک مین میڈ لا ہے جنرل ضیاء الحق نے جو بنایا تھا, اس کے جو اس کو جو مزید اس میں تبدیلیاں کی گئی تھی 1985, 1984 اور 1986 میں, اس میں میں اس کو میں ریپیل نہیں کر رہا, اس کو میں منسوخ نہیں کر رہا, میں صرف اس میں پروسیجرل تبدیلیاں لانا چاہتا ہوں. آپ نے تو بہت بہتر لفظ استعمال کیا تبدیلیاں, تو اس میں پروسیجرل میں اس میں اور بھی تھوڑی سی وضاحت کر دوں کہ جنرل پرویز مشرف نے اعلان کیا تھا اپریل 2000 میں کہ میں پروسیجرل, یعنی یہ تھانہ ایف آئی آر جب کی جائے گی, لگائی جائے گی, تو وہ تھانے میں ایس ایچ او کو نہیں, میجسٹریٹ کے سامنے کی جائے گی. آپ کو معلوم ہے کہ ایک فوجی جرنیل جو کہ اس وقت تمام کا تمام اختیار رکھتا تھا, وہ چیف آف آرمی سٹاف بھی تھا, صدر پاکستان بھی تھا, چیف ایگزیکٹو پاکستان بھی تھا, سب کچھ وہی تھا, کوئی پارلیمان نہیں تھا, کچھ نہیں تھا اس وقت, وہ نہیں قائم رکھ سکا اپنے الفاظ. تو رٹ, جب ہم رٹ کی بات کرتے ہیں, آپ نے فرمایا کہ ہم رٹ قائم کریں گے, حکومت وقت نے اعلان کیا ہے, میں ان کو یہ واقعہ یاد دلانا چاہتی ہوں اپریل 2000 کا کہ کیا رٹ قائم ہوئی, क्या हम सिर्फ प्रोसीजरल तब्दीली कर सके
सही.
कि इसको कम से कम अच्छा चले कुछ नहीं आप कर सकते. तो जो फॉल्स रिमशा मसीह का जो केस था उसमें पता चला था कि इमाम मस्जिद ने झूठा इल्जाम लगाया था. तो मैं पूछती हूँ कि उस इमाम मस्जिद के साथ क्या किया गया झूठा इल्जाम,
जो कि एक्चुअल इहानत मज़हब बनती है. और ये बड़ा
क्या कहता है कानून शहादत, क्या कहता है झूठा इल्जाम लगाने वालों को, और कुरान क्या कहता है और हदीस और सुन्ना में हमने हमने क्या
उन्हीं प्रोसीजरल
झूठा इल्जाम लगाने
उन्हीं प्रोसीजरल तब्दीलियों के बारे में अगर सिर्फ यही कर दिया जाए जैसे जोसेफ साहब कह रहे हैं कि आप मुद्दा मुदई और मुद्दा अलहयान दोनों को आप तहवील में ले लें,
सबूत हो जाए, साबित हो जाए पूरी तौर पर कोर्ट केस के तहत साबित हो जाए कि ये इल्जाम झूठा था, झूठे इल्जाम लगाने वालों को क्या सजा होनी चाहिए.
एग्जैक्टली मैं वही कह रही हूं, अगर मुदई और मुद्दा अलहयान दोनों को तहवील में ले लिया जाए और मुदई अगर साबित ना कर सके तो उनको भी कॉन्सिक्वेंसेस अगर फेस करना पड़े तो ऑटोमेटिकली
हमारे कानून में भी मौजूद है, हमारे पीपीसी सीआरपीसी कानून शहादत हर चीज में मौजूद है, हमारे सिविल लॉज में भी मौजूद है, हमारे मजहबी कानून में भी मौजूद है. पढ़िए कि क्या लिखा है कुरान में और हदीस में. हुमैरा मसीउद्दीन साहिबा एडवोकेट साहिबा का एक बहुत खूबसूरत एक मजमून था, नॉट इन द नेम ऑफ माय प्रॉफिट पीस बी अपॉन हिम, पढ़ने से ताल्लुक.
बहुत शुक्रिया ताहिर अब्दुल्ला साहिबा, आपने हमें ज्वाइन किया. जोसेफ फ्रांसिस साहब आपके भी ममनून है, आपने हमारे लिए वक्त निकाला. आसिम अली दानंद हमारे साथ, गवर्नमेंट का वर्जन चंद सेकंड का. शाह महमूद कुरैशी साहब, जब शुरू में हम बात कर रहे थे कि आया वो मुल्क के अंदर हैं आसिया बीबी या नहीं, शाह महमूद कुरैशी ने मुल्तान के अंदर साफियों से गुफ्तगू की, क्या बताया उन्होंने?
सुप्रीम कोर्ट का फैसला आपके सामने है और उस फैसले के खिलाफ वो एक रिव्यू पिटिशन भी दाखिल हो चुकी है. यकीनन उसके हमें फैसले का इंतज़ार करना होगा. मैं तो इस्लामाबाद में नहीं हूँ लेकिन मेरी जो बेहतर तो ज़्यादा मालूमात होंगी वजारत दाखला के पास, लेकिन मेरी जो महदूद इतलात हैं उसके मुताबिक वो पाकिस्तान में है, वो पाकिस्तान से बाहर नहीं गई.
ये शाह महमूद कुरैशी साहब थे पाकिस्तान के वज़ीर ख़ारजा, उनके बकौल उनकी मालूमात के मुताबिक आसिया बीबी पाकिस्तान के अंदर हैं. ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे प्रोग्राम के अगले सेगमेंट पे बात करेंगे मास्को की मेज़बानी में अफगानिस्तान के मामले के ऊपर कसीरुल मुल्की कॉन्फ्रेंस.
वीओए उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं. वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं. आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है. वीओए उर्दू अब आपके हाथ में.
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है प्रोग्राम में जहां रंग मैं हूं असद हसन, प्रोड्यूसर है हमारे साथ असफर इमाम और इंजीनियर जस्टिन थ्वेट्स. और प्रोग्राम के हिस्से में हम बात करेंगे मास्को यानी रूस की मेज़बानी में अफगानिस्तान के मसले के ऊपर 12 ममालिक पर मुश्तमिल कसीरुल मुल्की या कसीरुल फरीक कॉन्फ्रेंस, उसका इनेकाद. इस कॉन्फ्रेंस में पहली बार ये हुआ है कि तालिबान और अमेरिका के वफद एक साथ किसी कसीरुल मुल्की डेलीगेशन का हिस्सा हैं, कॉन्फ्रेंस का हिस्सा हैं. इसमें अफगानिस्तान की सिचुएशन के ऊपर गुफ्तगू मकसूद है और अफगानिस्तान के जो तालिबान हैं उनका ये कहना है कि ये कोई पीस के ऊपर, हम अफगान पीस के ऊपर बात नहीं कर रहे हैं. और रूस के दफ्तर खारजा ने भी इस बात की तायद की है कि इससे मुराद ये कोई पीस टॉक्स नहीं है लेकिन पोलिटिकल सोल्यूशन के लिए एक समर आवर, एक बेहतर माहौल तैयार करना और उसके जो मुख्तलिफ फॉर्मेट्स हो सकते हैं डायलॉग के उनके ऊपर गुफ्तगू करना मकसूद है. और फिर देखते हैं कि इसके नतायज क्या निकलते हैं. पिछली जो कॉन्फ्रेंस हुई थी रूस की मेज़बानी में पिछले साल, उसमें अमरीका ने शिरकत नहीं की थी, लेकिन इसमें जो अब जो 12 ममालिक हैं, ऑफकोर्स रूस मेज़बान है, अमरीका जैसा मुल्क उसमें शरीक है, उसके अलावा चीन, पाकिस्तान, ईरान, इंडिया, उज़्बेकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, अफगानिस्तान, कजाकिस्तान और तुर्कमानिस्तान इसका हिस्सा हैं. सो ये सवाल बहुत अहम होगा, हम अपने पैनलिस्ट के सामने बाद में रखेंगे कि क्या इसके जो इलाकाई हल की बात की जाती है, सो क्या अमेरिका समेत जो मेजर प्लेयर्स हैं, स्टेक होल्डर्स हैं, वो उसके ऊपर इत्तेफाक कर चुके हैं. अयाज गुल साहब हमारे साथ हैं, सीनियर साफी और सीनियर कॉरेस्पॉन्डेंट वॉइस ऑफ अमेरिका के. रुस्तम शाह मोमन साहब हमें ज्वाइन करें, एक्स एम्बेसडर्स, साबिक सफीर अफगानिस्तान के लिए पाकिस्तान के. कामरान बुखारी साहब सीनियर फेलो विद सेंटर फॉर ग्लोबल पॉलिसी और फेलो हैं विद द प्रोग्राम ऑन एक्सट्रीमिज्म एट जॉर्ज वाशिंगटन यूनिवर्सिटी. तमाम मेहमानों का बहुत शुक्रिया. अयाज गुल साहब इसको बहुत करीब से मॉनिटर कर रहे हैं इस कॉन्फ्रेंस को और तमाम जो पार्टियाँ उसके अंदर शरीक हैं, میزبان ملک کی طرف سے جو ڈیولپمنٹس آ رہی ہیں اس کو بھی, سو ان سے کچھ تازہ ترین معلومات لیتے ہیں, پھر انالیسس کے لیے اپنے باقی پینلسٹ کے پاس جائیں گے. ایاز صاحب بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا ہے. کیا اپ ڈیٹس ہیں اس میں, اور جیسے کہ آپ نے رپورٹ بھی کیا ہے کہ اگر انیشیلی پیس کے اوپر بات نہیں کرنی, سو کیا کچھ اس سے حاصل کرنا مقصود ہے؟ کن ایشوز پہ بات ہوگی, کس انداز میں گفتگو ہوگی؟ اگر براہ راست بھی بات چیت نہیں ہونی کچھ جو مین اسٹیک ہولڈرز ہیں افغانستان اور طالبان کی.
دیکھیں اسد, ایک تو سب سے جو سگنیفیکنٹ بات ہے اس کانفرنس کے حوالے سے وہ یہ ہے کہ رشیا اب وہ پہلا ایسا ملک بن گیا ہے کہ جو ایک ایسی کانفرنس کا انعقاد کر رہا ہے جہاں پہ پہلی مرتبہ تمام میجر جو اسٹیک ہولڈرز ہیں افغانستان میں, چاہے وہ طالبان ہیں, افغان حکومت ہے, یا ہمسایہ ممالک ہیں, یا جو خطے کے بڑے ملک ہیں, اور اس وقت تو امریکہ نے بھی اپنی شمولیت کی تصدیق کر دی ہے, تو یہ ایک بہت بڑی پیش رفت اس حوالے سے ظاہر ہے کہ روس کو یہ کریڈٹ جا رہا ہے کہ اس نے تمام ملکوں کو اکٹھا کر دیا ہے, اور خاص طور پر جب طالبان نمائندے اور افغان حکومت, افغان حکومت تو نہیں ہے, ہائی پیس کاؤنسل کا جو وقت ہے وہ جب آمنے سامنے بیٹھے گے تو بلا شبہ جو بھی گفتگو ہوگی اس کا نتیجہ کیا نکلتا ہے یہ تو قبل از وقت ہوگا, لیکن یہ ایک سفارتی لحاظ سے روس کے لیے ایک بڑی پیش قدمی ہے, کیونکہ آج سے پہلے جتنی بھی بین الاقوامی افغانستان کے اوپر اس طرح کے اجتماعات ہوئے ہیں یا کانفرنسز ہوئی ہیں طالبان اس میں شریک نہیں ہوئے, اور اگرچہ وہ چار ملکی جو ایک 2015 میں مری مذاکرات میں پہلی مرتبہ طالبان نے شرکت کی تھی, وہاں پہ چین اور امریکہ آبزرورز کی حیثیت میں موجود تھے, لیکن اتنے بڑے اجتماع میں طالبان کا پہنچ جانا, اور شاید اسی کو اسی کا فائدہ اٹھاتے ہوئے جو طالبان نے آج اپنا تازہ ترین بیان جاری کیا ہے, ان کے خیال میں اس شمولیت سے طالبان کا جو بین الاقوامی اسٹیٹس ہے اس کو تقویت ملے گی, اس میں اضافہ ہوگا.
اس میں ایک کافی, جیسے آپ نے کہا اسٹیک ہولڈرز ہیں, کئی ریجنل ملک ہیں اور دنیا کی بڑی طاقتیں ہیں, چائنا, روس اور امریکہ بذات خود اس کا حصہ ہے, لیکن تھوڑا سی حیرت ہوتی ہے کیونکہ قطر آفس ہے جو آپریٹ کر رہا ہے طالبان کا, سو کوئی عرب یا خلیجی ملک اس میں کیوں کر نہیں ہے؟ کیا اس کی اہمیت نہیں ہے اس پورے سیناریو میں؟
دیکھیں ان ملکوں نے ابھی تک براہ راست کبھی بھی اس قسم کی کسی کانفرنس میں شرکت نہیں کی, لیکن ان کا رول اپنی جگہ بالکل برقرار ہے. جیسے قطر کے اندر اگر طالبان کا آفس آپریٹ کر رہا ہے اور وہاں پہ وہ اس طرح کی سیاسی سرگرمیاں کر رہے ہیں, تو یہ وہاں کی حکومت کی اجازت کے بغیر اور امریکہ کے تعاون کے بغیر ایسا ممکن نہیں ہے, لہٰذا ان کو وہ اس قسم کے کسی مذاکراتی عمل میں براہ راست شرکت کریں یا نہ کریں اس کی اہمیت نہیں ہے. لیکن اس وقت تو جو افغانستان کے اندر ہم دیکھ رہے ہیں کہ روس اپنا اثر و رسوخ بڑھانے کی کوشش کر رہا ہے, اور یہ بھی اسی سلسلے کی ایک کڑی ہے. دوسری طرف امریکہ ظاہر ہے ایک مشکل صورتحال سے دوچار ہے افغانستان میں اس وقت طالبان کا جو بڑھتا ہوا اثر و رسوخ ہے. لیکن ایک جو بات میں آپ سے پہلے بھی کہنا چاہ رہا تھا وہ یہ ہے کہ طالبان کے لیے یہ ایک عجیب سی صورتحال بلا شبہ پیدا ہو چکی ہے کہ ان کا طویل عرصے سے یہ مطالبہ تھا کہ افغانستان کی صورتحال کو حل کرنے کے لیے وہ براہ راست امریکہ سے مذاکرات کرنا چاہتے ہیں. اب جبکہ امریکہ نے ان کے ساتھ براہ راست بات چیت شروع کر دی ہے اور اس کے دو ادوار بھی ہو چکے ہیں قطر میں, ایسے میں طالبان کا اس ماسکو کانفرنس میں شرکت کرنا ظاہر ہے کہ ان کی جو سنسیئرٹی ہے یا ان کی جو نیت ہے اس کے حوالے سے شکوک و شبہات کو جنم دیتا ہے, اور شاید یہی وجہ ہے کہ طالبان نے مسلسل پچھلے ایک ہفتے کے دوران دو بیانات جاری کیے ہیں اور اس بات کو واضح طور پر بیان کیا ہے کہ یہ جو کانفرنس ہو رہی ہے یہ محض افغانستان کے اندر مجموعی صورتحال کا ذکر ہوگا, اس میں کوئی افغان پیس کے حوالے سے کوئی بات چیت نہیں ہوگی.
بہت شکریہ ایاز گل صاحب, آپ نے ہمیں اپڈیٹ کیا, آپ اسلام آباد سے ہمارے ساتھ تھے, آپ کا بہت شکریہ. تجزیے کے لیے چلتے ہیں کامران بخاری صاحب کے پاس, سینئر فیلو ود سینٹر فار گلوبل پالیسی. کامران صاحب, اپڈیٹس آپ سن رہے تھے ایاز گل صاحب سے, یہ کانفرنس کتنی اہم ہے اور پہلی بار امریکہ اور طالبان ایک ٹیبل کے اوپر بہرحال ہوں گے, کیا ایکسپیکٹ کیا جائے؟ پورا ریجن اس کے اندر شامل ہے, دنیا کی بڑی طاقتیں اس کے اندر شامل ہیں, آپ کا تجزیہ. جی کامران بخاری صاحب, لائن ان کی ڈراپ ہوگی. رستم شاہ مومن صاحب سے ہمارا رابطہ ہو گیا ہے, سابق سفیر اور افغان امور کے ماہر ہیں. مومن صاحب آپ مجھے سن سکتے ہیں؟ پتہ چلا ہے کہ تمام لائنز جو ہیں وہ اس وقت ڈراپ ہو گئی ہیں. ہم دوبارہ رابطہ کرنے کی کوشش کرتے ہیں ایاز گل صاحب سے, سینئر صحافی, انہوں نے ہمیں آپ کو اپڈیٹ کیا, لیکن ہم چاہیں گے کہ رستم شاہ مومن صاحب ہمیں دوبارہ جوائن کریں, کامران بخاری صاحب, ان کے ساتھ ہم بات کریں. یہ کانفرنس آف کورس روس اس کی میزبانی کر رہا ہے, اور پہلی بار جیسے ایاز گل نے بتایا کہ ایسا ہوا ہے کہ دنیا کے 12 ممالک اور آف کورس پھر طالبان ایک فریق کی حیثیت سے وہاں پہ موجود ہیں. افغانستان نے ایک جو آفیشیل گورنمنٹ ڈیلیگیشن ہے وہ نہیں, لیکن اس کی جو ہائی پیس کونسل ہے اس کا ایک وفد وہاں پہ موجود ہے. طالبان نے بھی اس کانفرنس سے متعلق کوئی ایک 6 نکاتی اپنا اعلامیہ جاری کیا تھا, جس میں ان کا یہ کہنا تھا کہ ہم براہ راست جو ہے وہ افغانستان کے ساتھ یا افغانستان کے وفد کے ساتھ اس کے اوپر بات نہیں کریں گے, اور اسی طرح کی خواہش افغانستان سے بھی سامنے آئی تھی کہ وہ اس پہ بات نہیں کریں گے. پہلے یہ ہوا پچھلے سیشن میں کہ افغانستان اور روس نے مل کے اس کو چیئر کیا تھا, اب جو ہے وہ صرف روس اس کو چیئر کر رہا ہے. افغانستان کا جو ڈیلیگیشن ہے ہائی پیس کونسل کا, وہ ایک مندوبین کی حیثیت سے, ایک پارٹیسپینٹ کی حیثیت سے وہاں پہ موجود ہے. سو طالبان کے اس مطالبے کو بھی آنر کیا گیا, اور وہاں سے بھی کوئی ایسی خواہش ظاہر نہیں کی جا رہی کہ وہ طالبان کے ساتھ براہ راست بات کریں گے. پاکستان کا وفد ہے اور پھر انڈیا کا ہے, سو اس ریجن کے اندر جو بڑے پلیئرز ہیں تمام اس میں موجود ہیں. کامران بخاری صاحب سے ہمارا دوبارہ رابطہ بحال ہو گیا ہے. کامران صاحب, یہ کانفرنس کتنی اہم ہے؟ اگرچہ کہتے ہیں کہ پیس کے اوپر یہ بات نہیں ہو رہی, یہ صرف موڈیلٹیز اور فارمیٹس, ملٹی لیٹرل ڈائیلاگ فارمیٹس کے اوپر بات ہوگی اور کوئی پولیٹیکل سولیوشنز کے اوپر بات ہوگی, سو یہ کتنی اہم ہے اور بڑی اس محدود آپشنز کے اندر سے کیا کچھ ایکسپلور کیا جا سکتا ہے؟
دیکھیں, اس میں دو باتیں ہیں سر. پہلی تو یہ ہے کہ جو بھی حل آنا ہے وہ امریکہ کی جو ہے طرف سے آئے گا, اور امریکہ کے اسپیسیفک جو پارٹیسپیشن سے آئے گا. تو اس طرح کی جو ملٹی لیٹرل وینیوز ہوتے ہیں جہاں پہ بہت ساری طاقتیں ہوتی ہیں, وہ جو ہے وہ اس میں سے زیادہ تر جو ہے ایک نیکسٹ اسٹیپس آ سکتے ہیں کہ اچھا چلیں ابھی بات چیت ہو رہی ہے, طالبان کو ایک انٹرنیشنل کمیونٹی کے اندر جو ہے وہ شرکت کرنے کا موقع مل رہا ہے, ان کو ایک طرح سے اپنا انڈائریکٹ ریکگنیشن بھی مل رہی ہے. لیکن اگر کوئی سولوشن آئیں گے وہ اس طرح کی جو پبلک گفتگو ہے یا وینیوز ہیں, چاہے وہ ماسکو میں ہو, برسلز میں ہو, استنبول میں ہو, کہیں پہ بھی ہو, چین میں ہو, وہ اس سے نہیں آئیں گے. یہ خفیہ بات چیت ہوگی, بیک چینل چلتے رہیں گے, سولوشنز وہاں سے نکلیں گے.
صحیح. رستم شاہ مومن صاحب بھی ہمارے ساتھ ہیں. مومن صاحب, روس کی قیادت میں 12 ممالک کی کانفرنس, امریکہ اور طالبان کے وفود بہرحال پہلی بار ایک ٹیبل کے اوپر انٹرنیشنل کانفرنس پہ ہوں گے, ویسے تو قطر مذاکرات کی صورت میں براہ راست رابطے ہیں, آپ کے خیال میں یہ کانفرنس کتنی سگنیفیکنٹ ہے؟ آپ بھی ریجنل سولیوشنز کی بات کرتے ہیں, سو اس میں تو پورا ریجن ہے, انڈیا ہے, پاکستان ہے, ایران ہے, چائنا ہے, رشیا ہے, تاجکستان, کرغزستان, آپ صرف نام لیں, تمام ممالک اس خطے کے موجود ہیں, سو کچھ امید بنتی ہے آپ کو کسی پولیٹیکل سولیوشن پہ یہ کانفرنس پہنچ سکتی ہے؟ جی مومن صاحب, آپ ہمارے ساتھ ہیں, ان کی لائن پھر ڈراپ ہوگی. کامران صاحب, اگرچہ ایک آلریڈی یہ کہا گیا ہے طالبان کی طرف سے بھی کہ ہم براہ راست بات نہیں کریں گے, اور افغانستان کی جانب سے بھی, تو پھر وہ پولیٹیکل سولیوشن کے لیے آپ کو گفت و شنید کا انداز کیا نظر آتا ہے؟ آپ نے ایسی بہت ساری انٹرنیشنل کانفرنس بہت سینسٹیو اور کمپلیکس ایجنڈے کے ساتھ دیکھی ہوں گی, سو کس انداز میں بات آگے بڑھے گی, اور جو ملک اس کو ماڈریٹ کر رہا ہے یا چیئر کر رہا ہے کیسے لے کے چلے گا آگے؟
دیکھیں, اس میں اگر تو بات ہو رہی ہے روس کی, تو روس بیسکلی امریکہ کی اس ایشو کے اوپر, کیونکہ اس کو پتا ہے کہ امریکہ کے لیے ایک بڑا ایشو ہے جس کو امریکہ نے ریزالو کرنا ہے, اور اس کے لیے وہ کوشاں ہیں اور مشکلات درپیش ہیں. تو امریکہ, روس اس طرح کی کانفرنس منعقد کر کے تو اس میں نہ صرف شرکت کرنا چاہتا ہے بلکہ اس کو شیپ بھی کرنا چاہتا ہے. تو جہاں تک تو اس قسم کی جو کانفرنسز ہوتی ہیں ان کا مقصد جو ہے, جو بات چیت کا جو اسکوپ ہے, جو دائرہ ہے, اس کو بڑھانا ہوتا ہے, اور پھر روس اپنی لیوریج گین کر رہا ہے کہ دیکھیں میرے بغیر, ہمارے بغیر جو ہے کسی قسم کی بھی کوئی جو سولوشن ہے وہ ریچ نہیں کر سکتے. تو لیکن جو اصل جو بات چیت ہوتی ہے وہ براہ راست کی ہوتی ہے, اور وہ ہوتی ہے بیک چینل کے اندر, اس کے اندر لین دین ہوتی ہے کہ بھائی دیکھیں آپ جنگ بندی کریں, تو جواب آتا ہے کہ بھائی ہم جنگ بندی کریں گے لیکن ہماری یہ شرطیں ہیں. تو لیکن یہ کہ میں سمجھتا ہوں کہ اس لیول سے گفتگو آگے بڑھ چکی ہے, اب میں سمجھتا ہوں کانفیڈنس بلڈنگ میجرز جو ہیں, جو سی بی ایم ہیں, وہاں تک بات آ چکی ہے. वरना वो जो 5 लोग गुआंतानामो से रिहा हुए थे उनको डेलीगेशन का हिस्सा बनाना और उनके साथ बातचीत करने की जो खबरें आ रही वो ना आती, और ना ही जो है एलिस वेल्स जो है वो इस तरह की बातचीत करती, और दीगर और जो ट्रंप इंतजामिया के नेशनल सिक्योरिटी स्टाफ है साउथ एशिया सेंट्रल एशिया को जो डील करता है वो ये कभी खुलकर ना कह रहे होते कि भाई हम बातचीत करने के लिए तैयार हैं और हम बातचीत कर रहे हैं।
जी बहुत शुक्रिया आपका कामरान बुखारी साहब, आपने हमारे लिए वक्त निकाला, हमारे साथ आप मौजूद रहे, आपका बेहद शुक्रिया। सामीन एक ब्रेक के बाद वापस आते हैं और बात करते हैं आफिया सिद्दीकी केस के ऊपर।
वीओए उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो अब एप स्टोर पर भी दस्तयाब है।
वीओए उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है और प्रोग्राम जहारंग के साथ मैं हूं असद हसन, प्रोड्यूसर है असफर इमाम और हमारे साथ इंजीनियर जस्टिन थ्वेर्स। और प्रोग्राम के सिलसिले में हम बात करेंगे डॉक्टर आफिया सिद्दीकी, उनके मामले पे अमेरिका से बातचीत में पेशरफ्त का दावा किया है पाकिस्तान के दफ्तर खारजा ने, ये किस नोयत की पेशकश ये पेशरफ्त हो सकती है इसके बारे में दफ्तर खारजा ये कह रहा है कि इसकी हम तफसील अभी जारी नहीं कर सकते हैं। डॉक्टर आफिया सिद्दीकी को साल 2010 में अमरीका की एक अदालत ने अफगानिस्तान में अमरीकी फौजियों पर हमला करने के इल्जाम में 86 साल कैद की सजा सुना है, लेकिन पाकिस्तान के दफ्तर खारजा का बयान ऐसे वक्त में आया है जब कुछ दिन पहले डॉक्टर आफिया सिद्दीकी की जानिब से इमरान खान के नाम वजीर आजम पाकिस्तान के नाम एक खत भी तहरीर किया गया और इसमें उन्होंने ये कहा, मुबैना तौर पर यह कहा जाता है कि डॉक्टर आफिया सिद्दीकी ने अपनी रिहाई के लिए मदद तलब की है। डॉक्टर आफिया की फैमिली भी काफ़ी पुरुद हैं और उनके जो बयान मीडिया में आ रहे हैं उसके मुताबिक वो ये समझते हैं कि यह हुकूमत पूरे अखलास के साथ कोशिशें करेगी। क्या पाकिस्तान और अमरीका के दरमियान कोई कम अज़ कम मुलजमों की तबादले का कोई मुआदा मौजूद है? अगर नहीं है तो फिर ये कैसे होगा? एलिस विल्स अमरीका की डेप्टी असिस्टेंट सेक्रेटरी स्टेट्स वो वहाँ पर मौजूद हैं और रेफरेंस में पाकिस्तान के वजीर खारजा ने यह बताया है और दफ्तर खारजा के तर्जमान ने भी कि उनसे बात हुई है और उनकी जानिब से यह कहा गया है कि फौरी तौर पर तो हम ये कर सकते हैं कि डॉक्टर आफिया सिद्दीकी को जो मुश्किलात हैं हम वो कम कर सकें, लेकिन वो ये पैगाम लेके वाशिंगटन पहुंचेंगी। सो क्या ऑप्शन हैं? क्या सदारती मुआफ़ी का ऑप्शन यहाँ पर भी मौजूद है या मुलजमों की तबादले का कोई ऑप्शन हो सकता है? कैसे बात आगे बढ़ेगी इसके ऊपर हम बात करेंगे। दाऊद गजनवी साहब हमारे साथ हैं, मुमताज़ लायर हैं और सुप्रीम कोर्ट के अंदर वो आफिया सिद्दीकी के मुल्क वापसी से मुतालिक मुकदमे को प्लीड कर रहे हैं। और दाऊद गजनवी जो हैं ये वही माहिर कानून हैं जिन्होंने ओवरसीज़ पाकिस्तानी के लिए एक बड़ा तारीखी मुकदमा जीता है उनके वोट का हक हासिल करने का। डॉक्टर फौजिया सिद्दीकी साहब हमारे साथ हैं, डॉक्टर आफिया सिद्दीकी साहबा की हमशीरा हैं, वो हमें ज्वाइन करेंगी ये सेगमेंट में। दाऊद गजनवी साहब से पहले कुछ अपडेट लेते हैं। दाऊद साहब बहुत शुक्रिया आपका, क्या प्ली है आपकी और ये जो कल से लेटर का तस्करा है सोशल मीडिया के ऊपर भी, खबरों के अंदर भी, और फिर आप ऑफिशियली पाकिस्तान के फॉरन मिनिस्टर के मुंह से भी ये निकला कि उस पर बात करेंगे, बल्कि मैं आपको सुनवा देता हूँ कि पाकिस्तान के फॉरन मिनिस्टर ने कहा क्या है इस मुकदमे के बारे में, फिर अगर आगे बढ़ते हैं।
पिछले दिनों मुझे इत्तला मिली थी उनकी कोई वहाँ जो उनको एक्सेस में कुछ वहाँ उनको कंप्लेंट्स उनने की थी, दफ्तर खारजा ने उनको टेकअप किया था ताकि उनकी कंप्लेंट्स को रिमूव किया जाए। उनकी हमशीरा ने मेरे से रब्ता किया था और मुझसे मिलना चाह रही थी, मैंने उनको डेट दे दी थी और उन्होंने मुझसे आना था मिलना था लेकिन अपनी मसरूफियत की वजह से वो नहीं आ सकी, लेकिन अगले हफ्ते इंशाल्लाह वो आएंगी और मैं उनसे मिलूँगा, उनकी बात भी सुनूँगा और जो उनकी कानून के दायरे के अंदर रहते हुए मदद हो सकती है मेरा फ़र्ज बनता है मैं करूँगा।
जी ये पाकिस्तान के वज़ीर ख़ारजा थे शाह महमूद कुरैशी, मीडिया से गुफ्तगु, वहाँ से एक साउंड बाइट हमने आपको सुनवाया। जी दाऊद गजनवी साहब
जी, अस्सलाम वालेकुम असद, सबसे पहले तो आपका बहुत बहुत शुक्रिया कि आप हमेशा यू नो एक इम्पॉर्टेंट कॉजेज को टच करते हैं। देखो असद, सबसे इम्पॉर्टेंट जो चीज़ है ना, जो इस वक्त मैं सबसे पहले जिस पॉइंट को रखना चाहता हूँ वो ये है कि आज हामिद मीर ने एक बड़ी इंपॉर्टेंट ट्वीट की है जिसके अंदर उसने ये कहा है कि 2013 में जॉन कैरी ने जब बात हुई डॉक्टर आफिया पे तो जॉन कैरी ने कहा कभी भी हमारी गवर्नमेंट ने उनसे बात ही नहीं की, डॉक्टर आफिया के इशू पे, तो वो किस तरह कोई स्टेप ले सकते हैं फर्दर? अनफॉर्चुनेटली बात यह है कि जो भी गवर्नमेंट पिछले 15 सालों में आई हैं वो पाकिस्तान के प्लेटफॉर्म के लेवल पे तो कहती हैं कि हम अमेरिका से बात करेंगे, हम निगोशिएट करेंगे, लेकिन आगे कोई स्टेप फर्दर नहीं होता। दूसरी बात यह है सबसे बड़ी कि हम जब सुप्रीम कोर्ट में डॉक्टर फौजिया जो है वो सुप्रीम कोर्ट गई, तो उस दौरान एक रिपोर्ट काउंसिल जनरल की ह्यूस्टन से आई थी जो आफिया से उनकी मुलाकात हुई थी, और उस रिपोर्ट के अंदर चंद ऐसी बातें थी जिसके ऊपर पाकिस्तान की गवर्नमेंट ने एक्शन लेना था, लेकिन अनफॉर्चुनेटली पाकिस्तान की गवर्नमेंट ने उस रिपोर्ट पे भी कोई एक्शन नहीं लिया। लेकिन वो फॉर सम रीजन वो रिपोर्ट जब लीक हुई पब्लिक के अंदर, तो फिर जो हमारी गवर्नमेंट थी उन्होंने स्टेट डिपार्टमेंट को लिखा कि हमारा जो शहरी है जो आपकी कैद में है उसके जो फंडामेंटल राइट्स हैं उसको प्रोटेक्ट किया जाए। तो अमेरिका की गवर्नमेंट ने इन रिस्पांस ही कहा था कि आप कोई एडमिनिस्ट्रेटिव एप्लीकेशन दें ताकि हम कोई एक्शन ले सकें, लेकिन ये फिर वहां पे खामोश हो गए। फिर 9 अक्टूबर को जब डॉक्टर आफिया को ये पता चला, जब काउंसिल जनरल उनसे मिली, जब उनको ये पता चला कि इमरान खान अब पावर में आए हैं, तो उन्होंने ये बात कही कि इमरान खान वो शख्स हैं जिन्होंने सबसे पहले मेरी आवाज उठाई थी, और ये पाकिस्तान के वो वजीर आजम हैं जो डॉक्टर आफिया की फैमिली को भी प्रेस कॉन्फ्रेंस में लेके आए थे 2008 में, आई थिंक सो इवान रिडली के साथ, और ये सारा जो ये कॉज है ये इमरान खान का खुद पिकअप किया हुआ कॉज है। अब इन्होंने अपने मंशूर में लिखा कि हम 100 डेज के अंदर डॉक्टर आफिया की रिपैट्रिएशन के लिए कोशिश करेंगे। अब आज 70 डेज हो गए थे, 3 दफा पाकिस्तान की, यानी कि 1 दफा इमरान खान साहब की और 2 दफा शाह महमूद कुरैशी साहब की माइक पॉम्पी से मुलाकात हुई है, इन्होंने कोई बात नहीं की। भाई आप बात क्यों नहीं करते? एक अटेम्प्टेड मर्डर का चार्ज है उनके ऊपर, आप लोग जो निगोशिएट अप कर रहे हैं, आपने इतने इंपॉर्टेंट लोगों को पर, अमेरिका भी इतने इंपॉर्टेंट जो ताल्लुक
जी
इन लोगों को जो वॉर एंड टेरर के विक्टिम है और इन लोगों पे जो फ्रिवलस मुकदमात बने हुए हैं, हम इनकी रिपैट्रिएशन की बात क्यों नहीं करते?
सही बाईस, ये लॉयर आपने इस केस को स्टडी किया होगा, ऑफ कोर्स अमेरिका के अंदर पूरा एक जस्टिस का सिस्टम है और उनको यहाँ पे अमेरिका के बंदोबस्ती इलाकों में लाके ट्रायल किया गया था और उसके बाद उनको ये सजा हुई है। सो कंपनसेशन की कोई सूरत क्या हो सकती है? लेट्स अज्यूम कि अगर सियासी तौर पे कोई पॉलिटिकल लीडरशिप की सतह के ऊपर कोई ऐसी गुंजाइश निकल भी आए तो अमली तौर पे, क्योंकि अदालती मामला है, कानूनी मामला है, सो क्या गुंजाइश हो सकती है उसके?
देखिए आपको मैं ये बताऊं कि दुनिया में जो ट्रांसफर ऑफ ऑफेंडर्स की ट्रीटीज होती हैं, ठीक है, उसके अंदर ये होता है कि 2 मुल्कों के आपस में मामलात होते हैं कि एक सर्टन जो कंडीशंस अगर कंप्लीट हो तो लोगों को रिपैट्रिएट किया जा सकता है, जिस तरह ट्रांस अमेरिकन एक ट्रीटी थी जिसकी एक ऑप्शन सिंध हाई कोर्ट में दी गई थी कि अगर इस ट्रीटी पे अमल हो जाए तो डॉक्टर आफिया वापस आ सकती हैं। उसके अलावा एक क्लेमेंसी अपील है जो 2015 में डॉक्टर आफिया की फैमिली ने सदर माँ को की थी और आज भी वो जो एप्लीकेशन है वो पेंडिंग है, लेकिन अनफॉर्चुनेटली अगर उसके अंदर पाकिस्तान की गवर्नमेंट पार्टी बनती है तो, और जो हम अपनी खिदमात हैं जो आज अमेरिका को देने जा रहे हैं अफगानिस्तान के पीस प्रोसेस में, तो मैं तो इस चीज में बिल्कुल कोई शक नहीं समझता कि वो क्लेमेंसी अपील भी एक्सेप्ट हो सकती है। ट्रांसफर ऑफेंडर्स की ट्रीटी जो है वो ट्रांस अमेरिकन जो मैंने आपको कहा है उसके जरिए भी उनको वापस लाया जा सकता है, तो मैं इसमें कोई ऐसी चीज नहीं देख रहा। एक पॉलिटिकल विल की जरूरत है जो हमें नजर नहीं आ रही।
लेकिन इससे पहले कई मिलियन डॉलर जो है वो मुख्तस किए गए थे और उसके लिए यहाँ पे बकायदा कानूनी माहरीन की सर्विसेज ली गई थी, इसके बावजूद ऑफ कोर्स मुकदमे में उनके खिलाफ ऐसे शवायद या ऐसी जान होगी तभी जाके उनको सजाएं मिली होंगी। सो कैसे मतलब गवर्नमेंट इसके अलावा क्या कर सकती है अदर देन फंड्स एलोकेट करने के या थोड़ा पॉलिटिकल एंगेज करने के?
सर ये बड़ी अनफॉर्चुनेट बात है, हम इस्लामाबाद हाई कोर्ट में, पाकिस्तान पॉलिटिकल पार्टी है जो इस्लामाबाद हाई कोर्ट में गई है, 2 मिलियन डॉलर जो है वो तो डॉक्टर आफिया ने अपनी रिपोर्ट में भी लिखा है और जो हमने सारी रिसर्च की है वो सब साइफन ऑफ हुए पाकिस्तानी एम्बेसी से। शायद आप जानते हैं कि FIA में केस पड़ा है $7 मिलियन 2010 में, हमारी जो एम्बेसी है अमेरिका से उधर से साइफन ऑफ हुए, वो क्लास सी के लॉयर्स किए गए और जितना मुकदमा फाइट हुआ उसके अंदर इंटेंशनली गवर्नमेंट ने एक वीक फुटिंग ली। आप मुझे खुद बताएं, आप अमेरिका में रहते हैं, अटेम्प्टेड मर्डर की ज्यादा से ज्यादा जो सजा है 8 से 10 साल होती है अमेरिका के अंदर, इन्होंने 6 काउंट्स उस सजा पे पड़वा दिए और उसके बाद $2 मिलियन में से $150,000 जो हैं वो सिर्फ इस्तेमाल हुए हैं 3 लॉयर्स के ऊपर, बाकी पैसा कहाँ पे गया? क्या पाकिस्तानी गवर्नमेंट सुप्रीम कोर्ट में गई अमेरिकन? क्या पाकिस्तानी गवर्नमेंट ने कोई अपील की? आपको याद होगा कि जो रनफील्ड वर्सेज
यूनाइटेड स्टेट सॉरी हमदान वर्सेज रमसफील्ड, जिसको सुप्रीम कोर्ट में जाके इंसाफ मिला था, जो उसामा का मेरा हाला ड्राइवर था, हमने क्यों नहीं ये कोशिशें की? ये गवर्नमेंट ऑफ पाकिस्तान की नेग्लिजेंस नहीं है, ये उनकी डिसऑनेस्टी नहीं है उस वक्त की गवर्नमेंट की, क्योंकि वो अमेरिका की वॉरन पॉलिसी को तो कर रहे थे। तो मैं ये सिर्फ ये चीज कहना चाह रहा हूँ कि ये पाकिस्तानी गवर्नमेंट की उन जमानों में कनाइवेंस रही है, और ये इस चीज को अब हम देख रहे हैं, प्रैक्टिकली हमें नजर आ रहा है कि ये केस वीक फुटिंग पर लड़ा गया है। तो इस वजह से अब इस वक्त गवर्नमेंट ऑफ पाकिस्तान की ये जिम्मेदारी बनती है वियना कन्वेंशन के मुताबिक भी कि वो अपने शहरी को प्रोटेक्ट करें।
सही, बहुत शुक्रिया आपका डॉक्टर बैरिस्टर दाऊद गजनवी साहब, आप हमारे साथ थे, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। सामिन, ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है, प्रोड्यूसर है असफर इमाम, इंजीनियर जस्टिन थ्वेट्स, और हमारे प्रोग्राम है जहां रंग, और आखिरी सेगमेंट की जानिब हम बढ़ते हैं, और इसमें हम बात करेंगे कैलिफोर्निया शूटिंग के ऊपर, जिसमें ये एक और मैस शूटिंग का वाकया है अमेरिका में, जिसमें कई अफराद लुकमा अजल बने हैं दर्जन भर, और ये लोग एक बार के अंदर मौजूद थे जब एक हमलावर ने वहां पे आके अटैक किया, और ना सिर्फ इसमें बार के अंदर मौजूद लोग बल्कि इसको जो रिस्पॉन्ड करने वाले पुलिस ऑफिसर आए वो भी गोलियों का निशाना बने, जख्मी हुए, और बाद में फिर वो चल बसे अमरीका के अंदर। एक बार फिर इसकी ऐसे वाकयात के बाद जो बहसें हैं वो गन कंट्रोल के ऊपर चली जाती हैं, और फिर ये जो साइकोलॉजिकल प्रेशर्स हैं उसके ऊपर चली जाती हैं। एनालिसिस हम लेते हैं, हमें अपडेट्स लेते हैं। अजमत गिल साहब हमारे साथ हैं, पाकिस्तानी जर्नलिस्ट हैं, कैलिफोर्निया बेस्ड हैं, और पाकिस्तान के मेन स्ट्रीम टीवी चैनल को रिपोर्ट करते हैं। अजमत, आप मुझे सुन सकते हैं? जी अजमत गिल साहब, आप मुझे सुन सकते हैं?
जी मैं सुन रहा हूं।
जी अजमत साहब, हमें इस वाकये की कुछ तफसीलात बताइएगा, और ये कि कुछ डेवलपमेंट्स जिसमें हमलावर के बारे में कुछ तफसीलात जारी की गई हूँ, उसकी ज़हनी जो हयात है उसके ऊपर कुछ बात कही गई हो, विक्टिम्स के बारे में कुछ तफसीलात सामने आई हूँ।
देखिए, ये वाकया गुज़श्ता रात जब वेनसडे नाइट को ये हुआ, तो उस वक्त फौरी तौर पे पुलिस वेंचुरा काउंटी जो है उन्होंने रिस्पॉन्ड किया था, और उसमें उनका जो एक शेरफ है वो उसकी डेथ हुई। लेकिन अभी तक जो अभी पुलिस ने दो घंटे पहले जो प्रेस कॉन्फ्रेंस की है उन्होंने ये जरूर बताया कि एक सस्पेक्ट जो है वो मर गया है, लेकिन उसके हवाले से कोई भी शनाख्त जो है वो उन्होंने अभी जाहिर नहीं की है। और अभी तक पुलिस जो है वो लोगों को इलाके में बता रही है, अगर आपका कोई मिसिंग पर्सन है, आपको पता है कि कोई है और वो रात को घर नहीं आया, तो आप रब्ता करें, क्योंकि बार में 200 से ज्यादा यंगस्टर थे जिन जब वो फायरिंग का वाकया हुआ तो लोग जो है वो दौड़ गए, भाग गए, भगदड़ मच गई, तो बहुत से लोग जो है वो अभी तक इलाके में मिसिंग है। जी
जी, बहुत शुक्रिया आपका। डॉक्टर सुहेल छीमा साहब ने भी हमें ज्वाइन किया है, नफसियाती अमूर के माहिर हैं। डॉक्टर साहब बेहद शुक्रिया, कैसे इसको इसी जाविये पे देखना होगा, साइकोलॉजिकल प्रेशर है, और साबिक बहरिया के ये एम्प्लॉय बताए जा रहे हैं जो हमलावर था उसमें, किस तरह के मसाइल हैं, और ये जो मैस शूटिंग के वाकयात बड़े तवातर के साथ पेश आ रहे हैं अमेरिका में?
देखें, इसके अंदर बहुत सारी चीजों को जहन में हमें रखना पड़ेगा और समझना पड़ेगा। जैसे कुछ दिन पहले प्रेसिडेंट ट्रंप से जब इस चीज का सवाल किया गया, खासतौर पे जो एंटी गन लॉबीज हैं, और वो सब कह रहे हैं कि भाई गन लॉबीज जो हैं या गन का खुले आम इस्तेमाल है, इस पे पाबंदी लगाई जाए, तो प्रेसिडेंट ट्रंप ने और 77% अमेरिकन जो है, 77% अमेरिकन जो है वो ये समझते हैं कि इसके पीछे जो जहनी बीमारी के जो लोग हैं या मेंटल इलनेस जो है इज अ पॉजिटिव फैक्टर। तो उसके जवाब में जो नेशनल इंस्टीट्यूट ऑफ मेंटल हेल्थ है उन्होंने एक रिसर्च स्टडी पब्लिश की कि जिसके तहत जितने भी मास मर्डर यानी कि जो शूटर हैं उनमें सिर्फ 5% से भी कम लोग जो है वो जहनी मरीज हैं, यानी कि 95% लोग वो होते हैं जिनके अंदर कोई या किसी किस्म की जहनी बीमारी नहीं होती, वो आम या नॉर्मल लोग होते हैं।
तो
जी,
सो फिर क्या टाइमली कोई स्कैनिंग हो सकती है, क्योंकि खासतौर पे अगर इनका ताल्लुक मरीन से हो या फिर वो नेवी से हो, फौज में उन सर्विसेज हों, तो कोई खास चेक रखने की जरूरत है, क्या किया जाए? एक मिनट,
सबसे अहम चीज जो है वो समझने की ये है कि जो इजी एक्सेस या गन अवेलेबिलिटी जो है इस कंट्री में, दैट इज द मेन कॉजेटिव फैक्टर। यानी कि अगर आप स्टडीज को देखें तो अमेरिका जिसकी पॉपुलेशन 323 मिलियन है, यहाँ पे 393 मिलियन गन्स अवेलेबल हैं। यानी कि दुनिया की सारी बंदूकें या गन्स को एक तरफ रखते हैं, 40% गन जो है वो अमेरिका के अंदर पाई जाती हैं। यानी कि हर 100 आदमी में से 125 आदमी के पास गन है। दूसरे नंबर पे जो कंट्री आता है वो यमन, यानी कि एक बिल्कुल ही डिस्टॉर्टेड यानी कि वायलेंट माशरा, वहां पे 51% लोगों के पास गन है। कैनेडा हमारा नेबर कंट्री है, वहां पे 100 में से 30% के 30 गन मौजूद है। चाइना जो कि दुनिया की सबसे बड़ी इकोनॉमी बन जा रहा है, वहां से 5 लोगों के पास गन है।
बहुत शुक्रिया आपका डॉक्टर साहब, आपने हमें ज्वाइन किया प्रोग्राम। सामिन यहाँ पे खत्म करेंगे। प्रोड्यूसर थे हमारे साथ असद इमाम, असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
थैंक यू।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
पिट्सबर्ग में जब से एक मुसल्ला शख्स ने ट्री ऑफ लाइफ ट्री नामी एक यहूदी इबादतगाह में 11 अफराद को हलाक किया है, वहां की मजहबी कम्युनिटी शहर के इस मजाफाती इलाके में जहां की बेशतर आबादी यहूदियों पर मुश्तमल है, नफरत के खिलाफ इकट्ठी हो रही है। ऐनी शाहिदीन के मुताबिक हमलावर ने कहा था कि वो यहूदियों को मारना चाहता है। इसकी बजाय मुख्तलिफ अकायद के लोग कहते हैं कि कम्युनिटी इस वक्त इतनी मुत्तहिद हो रही है जितनी पहले कभी भी नहीं थी। पिट्सबर्ग से बैजान हमदर्द की रिपोर्ट के साथ मैं हूं यास्मीन जमील। पिट्सबर्ग में हफ्ते की वो सुबह किसी दूसरी सुबह से मुख्तलिफ थी। अमेरिकन सेंटर ऑफ पिट्सबर्ग के एग्जीक्यूटिव डायरेक्टर वसीम मोहम्मद कहते हैं,
वी वर हार्ट ब्रोकन व्हेन वी हर्ड व्हाट हैड हैपेंड एंड we didn't believe it at first, we were calling people to try to figure out what to do, you know,
हम like बहुत अफसरदा हुए जब हमने वो कुछ सुना जो कुछ पेश आया था, और हमें पहले तो इस पर यकीन ही ना आया। वसीम मोहम्मद सदमे की हालत में थे। उस सुबह उनका फोन मुसलसल बजता रहा।
I get a phone full of calls, texts and messages asking us what can we do from the Muslim community, where should we go.
मेरे फोन पर कॉल्स, टेक्स्ट और मैसेजेस का एक सिलसिला शुरू हो गया जिसमें हमसे पूछा जा रहा था कि मुस्लिम कम्युनिटी की जानिब से हम क्या कर सकते हैं, हमें कहां जाना चाहिए। इसलिए हमने फैसला किया कि सानहे के रद्देअमल में कुछ फंड्स इकट्ठे किए जाएं। ये अल्फाज थे इस्लामिक सेंटर ऑफ पिट्सबर्ग के एग्जीक्यूटिव डायरेक्टर वसीम मोहम्मद के। متاثر افراد کے خاندانوں کے لیے اپنے لواحقین کی آخری رسومات کے اخراجات کے لیے فنڈز اکٹھے کرنے کی ایک آن لائن مہم چند گھنٹوں میں وائرل ہو گئی، اور اگرچہ ابتدائی ہدف $25,000 اکٹھے کرنے کا تھا، لیکن صرف چند دنوں میں اس مہم کے تحت $235,000 اکٹھے ہو گئے۔ اسلامک سینٹر آف پٹسبرگ کے مزا نور بسواس کہتے ہیں،
We didn't even think that it's going to be that much of money that we will be able to raise.
ہمنے تو یہ سوچا تک نہیں تھا کہ ہم اتنی زیادہ رقم اکٹھی کر سکیں گے۔ پٹسبرگ کے مقامی لوگ کہتے ہیں کہ پٹسبرگ ایک کمیونٹی ہے، اور یہ کہ اس کے ارکان ایک دوسرے کی مدد کرتے ہیں۔ مزا نور بسواس کے الفاظ،
our relationship with all the other groups of faith, Catholic brothers and sisters, Jewish brothers and sisters or any denomination of Christianity,
Catholic بھائی اور بہنیں ہوں، یہودی بھائی اور بہنیں ہوں، یا عیسائی برادری کے کوئی افراد، دوسرے تمام عقائد کے گروپس کے ساتھ ہمارے تعلقات ایسے ہی رہے ہیں۔ یہ الفاظ تھے اسلامک سینٹر آف پٹسبرگ کے مزانور بسواس کے۔ اور اسلامک سینٹر کے وسیم محمد کہتے ہیں،
These are real relationships that were there. So they existed before this tragedy. That's how we were to react so quickly.
یہ تھے وہ اصل تعلقات جو وہاں موجود تھے، اور اس سانحے سے قبل بھی موجود تھے۔ یہی وجہ ہے کہ ہم اتنی تیزی کے ساتھ رد عمل دینے کے قابل ہو سکے۔ یہ الفاظ تھے اسلامک سینٹر آف پٹسبرگ کے وسیم محمد کے۔ پٹسبرگ کی پولیس کے سربراہ اسکاٹ شوبرٹ کہتے ہیں کہ پٹسبرگ کی کمیونٹی ہمیشہ سے متحد رہی ہے۔
پٹسبرگ we celebrate together for, you know, whether it's sports teams or how the city's doing.
پٹسبرگ ہم اکٹھے خوشیاں مناتے ہیں، خواہ یہ اسپورٹس کی ٹیمیں ہوں یا خواہ وہ شہر کی کوئی بات ہو۔ جب کوئی سانحہ ہوتا ہے تو ہم اکٹھے اس کا سوگ مناتے ہیں، اور ہم ایک دوسرے کی مدد کرتے ہیں۔ اور اسلامک سینٹر کے امام امرو الس ولی اس سے اتفاق کرتے ہیں،
If anything happens to us, they also come and they show their support. So it's a beautiful connection and I hope that we can work.
اگر ہمارے ساتھ کوئی واقعہ پیش آتا ہے تو وہ بھی آتے ہیں اور اپنی حمایت کا اظہار کرتے ہیں۔ یہ ایک خوبصورت تعلق ہے، اور مجھے امید ہے کہ یہاں جن بھی عقائد کے لوگ موجود ہیں، ہم سب مل کر کام کر سکتے ہیں۔ ہم سب ایک دوسرے کے ساتھ تعلق مضبوط کرنے کے لیے مل کر کام کر سکتے ہیں۔ اور ایک ریسٹورنٹ کے مالک
شان کیسی کا کہنا ہے کہ اس خوفناک سانحے نے شہر کو جو پہلے ہی متحد تھا اور بھی زیادہ قریب کر دیا ہے.
And you can see in the last few days how the community is coming together so well. The Catholics
آپ دیکھ سکتے ہیں کہ گزشتہ چند روز میں کمیونٹی کس طرح اتنی اچھی طرح قریب آ رہی ہے. کیتھولکس ہلاک ہونے والوں کی یاد میں ٹری آف لائف عبادت گاہ میں شمع فروزاں کر رہے ہیں, اور ایسے میں کہ جب کچھ لوگ خریداری کے لیے نکلنے کے بارے میں پریشان ہیں تو اسلامک کمیونٹی مدد اور رہنمائی اور حفاظت کی پیشکش کے لیے مل کر سامنے آ رہی ہے. یہ الفاظ تھے ایک ریسٹورنٹ کے مالک شان کیسی کے. پٹسبرگ پولیس کے سربراہ شوبرٹ کہتے ہیں کہ پٹسبرگ ہمیشہ سے ایک جڑا ہوا شہر تھا اور یہ کہ کمیونٹی کو کوئی تقسیم نہیں کر سکتا.
پٹسبرگ سٹرونگر دین ہیٹ اینڈ وی ٹرولی آر. دیٹس سم تھنگ دیٹس بیوٹیفل دیٹس کم آؤٹ آف دس ہول ٹریجڈی.
پٹسبرگ نفرت سے زیادہ مضبوط ہے اور ہم واقعی ایسے ہیں. یہ وہ خوبصورت چیز ہے جو اس تمام المیہ کے نتیجے میں سامنے آئی ہے. ہم کسی کو یہ اجازت نہیں دیں گے کہ ہم جو کچھ ہیں اور ہم جو یقین رکھتے ہیں وہ اسے تباہ کر دے. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.
مجلس مذاکرہ راؤنڈ ٹیبل.